नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी शंकर भण्डारी र म श्रीया नेपाल। आज मिति 2082 साल पुष 9 गते बुधबार पौष शुक्ल पक्ष चतुर्थी तिथि, तदनुसार डिसेम्बर 24 तारीक सन् 2025 नेपाल सम्बत 1146। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठको प्रसंगबाट कार्यक्रमको शुरूआत गर्दैछौ। शीतलहरको कहरले अकालै लिन्छ ज्यान शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। पुसको पहिलो हप्तासँगै देशव्यापी चिसोले उचाइ लिँदैछ। हिमालमा बाहिर निस्कन नसकिने गरी हिउँ पर्ने र तराईमा तरर शीत पर्न शुरू भइसकेको छ। शीतलहरसँगै हुस्सु कुहिरोले आकाशको घाम धरतीमा पर्न नसक्दा तराई र हिमालका झुपड़ीभित्रै कठ्याङ्ग्रिएर मानिसको ज्यान जाने गर्छ। कतिपय वृद्ध वृद्धा बिरामी र हुँदा खानेहरू गरिबीमा रहेकाका परिवारमा शीतलहर सबैभन्दा बढ़ी विपद बन्ने गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत बताउनुहुन्छ। अत्यधिक चिसोले सामान्य बिरामीमा पनि अनेक रोग थपिने गरेको पाइन्छ। शीतलहरका बेला मृत्यु भइहालेमा कसरी सम्बोधन गर्ने भन्ने बहस विगतका वर्षमा निकै भयो। अझै पनि केही अन्यल कायमै छ, किनभने तराईमा व्याप्त गरिबी र शिक्षा पहाड़को तुलनामा ज्यादा छ। महत भन्नुहुन्छ, जहाँ गरिबी त्यहाँ विपद र प्रकोपले घेर्ने भइहाल्यो, त्यसैले सरकारले चिसोले मृत्यु हुनेलाई अन्यायमा नपरून् भनेर मध्यमार्गी बाटो अप्नाएको छ। उहाँका अनुसार पहिलेका वर्षमा चिसोले नै मृत्यु भयो भनेर पहिल्याउनै गाह्रो थियो। स्थानीय तहको भर पर्दा जसको जसरी मृत्यु भए पनि चिसोबाटै मृत्यु भएको भन्ने मान्दा सरकारलाई आर्थिक बोझ बढ़ी पर्ने गरेको थियो। उहाँले थप्नुभयो, चिसोको समयमा त कसैको हृदयघातले पनि मृत्यु हुन्छ, कसैको सास फेर्न नसकेर दम रोगले पनि मृत्यु हुन्छ, कसैलाई पखाला लागेरै पनि मृत्यु हुन्छ। त्यस्तोमा चिकित्सकको प्रमाणीकरणलाई नै मान्यता दिनुको विकल्प रहेन। लामो बहसपछि शीतलहरको अवधिमा मृत्यु भएमा त्यसलाई चिकित्सकले चिसोबाट मृत्यु भएको भन्ने प्रमाणित गरेको छ भने मात्र उसको परिवारले सरकारबाट आर्थिक तथा अन्य राहत पाउने निर्णय गरिएको उहाँले बताउनुभयो। शीतलहरको कहरले अकालै लिन्छ ज्यान, गोर्खापत्र दैनिकबाट यो खबर लिएका हौं। प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनल कार्यालयका अनुसार मंगलबार 139 उडान तालिका तय भएकोमा बेलुका 5:30 बजेसम्म 72 मात्र उडान भएका थिए। जाडो सिजनमा तराईमा बाक्लो हुसु लागेर भिजिबिलिटी कम हुँदा उडान प्रभावित हुने गरेका छन्। मंगलबार नेपालगंज, सिमरा र धनगढ़ीमा मौसमका कारण कुनै पनि उडान तथा अवतरण भएनन्। विमानस्थल प्रवक्ता रिन्जी शेर्पाका अनुसार उपत्यकामा मंगलबार भिजिबिलिटी राम्रो भएको भए पनि तराईका विमानस्थलमा कम हुँदा उडान प्रभावित भएको हो। सामान्यतया भीएफआर उडानका लागि भिजिबिलिटी 5000 मिटर हुनुपर्छ। 3 विमानस्थलका उडान बन्द, कारोबार दैनिकले खबर बनाएको छ। हरियो तरकारीमा 100% विषादी, गोर्खापत्र दैनिकबाट यो खबर लिँदैछौ। कालीमाटी तरकारी बजारमा मंगलबार थोकमा बेच्न ल्याइएको रायोको सागमा झण्डै 100% नै विषादी रहेको पाइयो। यो रिपोर्ट आधा भन्दा बढ़ी विषाक्त साग उपभोक्ताको भान्सामा पुगेपछि आएको हो। विषाक्त साग खाइसकेपछि समितिले सूचना सार्वजनिक गरेपछि संचार माध्यममा समाचार बन्यो। यो मंगलबारको मात्र नियति होइन, सधैँको हो। कालीमाटी तरकारी बजारमा सामान्यत बिहान 3 बजेदेखि 4 बजेका बीचमा ताजा तरकारी आइपुग्छ र 4:30-7 बजेभित्र थोकमा बिक्री भई सबै तरकारी स्थानीय बजार, खुद्रा बजार हुँदै उपभोक्ताको भान्सामा पुगिसक्छ। तरकारी बजार कालीमाटीमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाको इकाइले बिक्री भएर बचेको रायोको नमूना झण्डै 6 बजे लिएर परीक्षण गर्दा 79.080% विषाक्त रहेको प्रतिवेदन 6:30 बजेतिर समितिलाई दियो। अरू दिनकै जस्तो घटना मंगलबार पनि दोहोरिएको मात्र हो। प्रतिवेदन अनुसार काठमाण्डू नागार्जुन नगरपालिकाको रामकोटका कृषक व्यापारी उत्तम रेग्मीले बेच्न ल्याएको रायो सागमा अर्गानो फस्फेट नामको विषादीको रोकावट दर 79.080% भेटिएको थियो। यो भनेको 7% जस्तै हो। उक्त विषादीको त्यो मात्रा तरकारी उपभोग गर्न अयोग्य मानिन्छ। उक्त विषादीको रोकावट दर 35% भन्दा बढ़ी भए खान हुँदैन, प्रयोगशालाले नष्ट गर्नुपर्ने भनेर कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति समक्ष बिहान 10:30 बजे रिपोर्ट दिएपछि समितिका सुरक्षा गार्डसहित तरकारी स्टलमा 8:30 बजे पुग्दा धेरै जसो विषाक्त साग उपभोक्ताको भान्सामा पाक्ने समय भइसकेको थियो। बचेको करिब 40 केजी साग मात्र समितिले नष्ट गरेको थियो। हरियो तरकारीमा 7% विषादी गोर्खापत्र दैनिकमा छापिएको खबर हो यो। त्रिभुवन विश्वविद्यालय त्रिवीले 51 दीक्षान्त समारोह बिहिबार काठमाण्डुको दशरथ रंगशालामा गर्ने भएको छ। त्रिवी परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक सूर्यकान्त कलौनीका अनुसार 2081 असार 1 देखि 2082 जेठ 31 गतेसम्म त्रिवीबाट स्नातक स्नातकोत्तर दर्शनाचार्य र विद्यावारिधि तहको उपाधि लिएका विद्यार्थीका लागि यो दीक्षान्त समारोह आयोजना गरिएको हो। उक्त अवधिमा त्रिवीबाट 89,191 विद्यार्थीले स्नातक स्नातकोत्तर दर्शनाचार्य र विद्यावारिधि उत्तीर्ण भएका छन्। जसमध्ये 16,380 जनाले मात्र दीक्षान्त समारोहमा प्रत्यक्ष सहभागिता जनाउन फारम भरेका छन्। दीक्षित हुन करिब 90,191 विद्यार्थी योग्य भए पनि दीक्षान्त समारोहमा भाग लिन 17% हाराहारीले मात्र फारम भर्नु चिन्ताको विषय बनेको त्रिवीका उपकुलपति प्राध्यापक दीपक अरियालले बताउनुभयो। क्षेत्रगत रूपमा दीक्षान्त गर्ने तयारीमा त्रिवी 51 दीक्षान्त समारोह बिहिबार दशरथ रंगशालामा दीक्षित हुन योग्य 89,191 दीक्षान्तमा सहभागी हुन 16,380 जनाको आवेदन नागरिक दैनिकले खबर बनाएको छ। तपाईं यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
प्रिपेड होस् या पोस्टपेड सबैको लागि छ यो प्याक, हरेक पल उपयोगी, हरेक पल खास,
सजिलो अनलिमिटेड, रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*#2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। सहकार्यको गृह कार्यमा रवि बालिन शीर्षकमा कान्तिपुर दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। जेएनजी आन्दोलनले निम्ति आएको फरक राजनैतिक परिस्थितिमा रासोपा सभापति रवि लामिछाने र काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र बालिन शाहबीच सहकार्यको गृह कार्य भइरहेको छ। दुवैबीच सोमबार बेलुकी 7 बजेदेखि राति 1:30 बजेसम्म चलेको भेटवार्तामा एक ठाउँमा उभिएर अघि बढ़ने समझदारी भएको हो। बैठकमा सहभागी एक नेताका अनुसार अरू वैकल्पिक शक्तिलाई समेत साथमा लिएर पुराना राजनैतिक दलहरू विरूद्ध निर्वाचनमा जाने छलफल भएको छ। ती नेताका अनुसार बालेनलाई रासोपाबाट प्रधानमन्त्रीको उम्मेद्वारका रूपमा अघि सारेर चुनावमा सहभागी हुने विकल्प बारे समेत छलफल भएको छ। सहकार्यको गृह कार्यमा रवि बालेन कान्तिपुर दैनिकले खबर बनाएको छ। विपद संकटग्रस्त जिल्ला इलामलाई 2.25 अर्ब, यो खबर नागरिक दैनिकले भित्री पृष्ठमा छापेको हो। संघीय सरकारको अर्थ मन्त्रालयले विपद संकटग्रस्त जिल्ला इलामका लागि 2.19 अर्ब रूपियाँको स्रोत सुनिश्चित गरेको छ। अर्थले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई मंगलबार इलामका सड़क र पुलका लागि यो रकमको सहमति दिएको हो। अर्थले मेची राजमार्गका लागि 1.5 अर्ब, मेची राजमार्गकै राजदुवाली पुलका लागि 20 करोड़, केचना कञ्चनजंघा सड़कका लागि 14 करोड़, यही सड़क अन्तर्गत माई खोलाको बेलासे पुलका लागि 25 करोड़, पुवा खोला पुलका लागि 5 करोड़ र गोदकको सिमल गोलाई तिल्केनी सड़क अन्तर्गत जोगमाई खोला पुलका लागि 5 करोड़ रूपियाँ स्रोत सुनिश्चित गरेको हो। यसमध्ये चालू आर्थिक वर्ष 54 करोड़ रूपियाँको काम हुनेछ। विपद संकटग्रस्त जिल्ला इलामलाई 2.25 अर्ब। नागरिक दैनिकको खबर हो यो। मीटर ब्याज तथा लघुवित्त पीड़ितहरू फेरि राजधानी केन्द्रित आन्दोलनमा होमिएका छन्। देशैभरका जिल्ला प्रशासन कार्यालयमा दिएका उजुरीमाथि कार्यवाही नभएको भन्दै पीड़ितहरू देहादत्तबाट सरकार गुहार्न काठमाण्डु आइपुगेका हुन्। पीड़ितहरूले मुख्य सचिव सुमन राज अर्याल मार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापन पत्र पनि बुझाइसकेका छन्। त्यसअघि मीटर ब्याज, लघुवित्त तथा वित्तीय शोषण र भूमि असमानता विरूद्ध सड़कमा प्रदर्शन गरेका थिए। बल्खु, त्रिपुरेश्वर सहित शान्ति बाटिका सहित प्रदर्शन र्याली निकालेका थिए। पीड़ितहरूले शान्ति बाटिकामा कोर सभा गर्दै सरकारसँग न्याय माग गरेका छन्। अन्नपूर्ण पोस्टको खबर हो यो। कामदारको स्वास्थ्य परीक्षणमा अवरोध नगर्न आग्रह शीर्षकमा राजधानी दैनिकले खबर बनाएको छ। नेपाल वैदेशिक रोजगार व्यवसाय संघ र स्वास्थ्य संस्था संचालक संघ नेपालले सरकारले तोकेको शुल्कमा स्वास्थ्य परीक्षण गराउन र वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण कार्यमा कुनै बाधा अवरोध नपुर्याउन आग्रह गरेको छ। आफूहरूको मागपछि सरकारले केही समय अघि बढ़ाइएको स्वास्थ्य परीक्षण शुल्क वृद्धिको निर्णय फिर्ता लिएर पुरानै शुल्क भन्दा बढ़ी पैसा उठाउन नपाउने निर्णय गरे पनि केही स्वास्थ्य व्यवसायीले विभिन्न बहाना बनाई कामदारको स्वास्थ्य परीक्षणको काममा अवरोध पुर्याउने काम भइरहेको गुनासो आएपछि यस्तो समस्या समाधान गर्न वैदेशिक रोजगार व्यवसाय संघ र स्वास्थ्य संस्था संचालक संघले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो। कामदारको स्वास्थ्य परीक्षणमा अवरोध नगर्न आग्रह राजधानी दैनिकले खबर बनाएको छ। चीन सरकारको अनुदानमा स्याफ्रोवेसी रसुवागढ़ी सड़क स्तरोन्नति गर्ने गरी दुई देशका अधिकारीबीच सन् 2019 कार्यान्वयन सम्झौता भएको थियो, तर अहिलेसम्म स्तरोन्नतिको काम शुरू हुन सकेको छैन। स्याफ्रोवेसी रसुवागढ़ीसम्मको दूरी 15.5 किलोमिटर छ। चीनसँग जोड़ने यो सड़क दुई लेनमा स्तरोन्नति गर्नुपर्ने हो। बल्ल अहिले स्तरोन्नतिको सुरसार गरिँदैछ। गत सारमा आएको बाढ़ी र पहिरोले गर्दा सड़कको विभिन्न खण्डमा क्षति पुगेको छ। भुटेकोशीले तलबाट कटान गरिरहँदा तत्काल सड़क सञ्चालन गर्न समस्या भएको थियो। अहिले जसो तसो सड़क सञ्चालनमा ल्याइएको छ। जटिल भौगोलिक बनावटले गर्दा मालवाहक सवारी साधन सञ्चालनमा भने समस्या हुने गरेको छ। बाढ़ीले लेन्दे खोलाको पक्की पुल बगाएपछि गत 24 असारबाट रसुवागढ़ी नाका ठप्प छ। चीन जोड़ने स्याफ्रोवेसी रसुवागढ़ी सड़क स्तरोन्नतिमा ढिलाई, नाका अझै ठप्प। कान्तिपुर दैनिकले भित्री पृष्ठमा छापेको छ। नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी अन्तर्राष्ट्रिय ग्रे लिस्टबाट हटाउन थप सक्रिय भूमिका खेल्नुपर्ने सुझाव नेपाल राष्ट्र बैंकलाई दिएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल 2082 प्रतिवेदनमा सामान्य अवस्थामा प्रत्यक्ष जिम्मेवारी केही हदसम्म सीमित गरे पनि नेपाललाई ग्रे लिस्टबाट हटाउने सन्दर्भमा राष्ट्र बैंकले अझै सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने सुझाव छ। सम्पत्ति शुद्धिकरण निवारण ऐनको 5 संशोधनले राष्ट्र बैंक अन्तर्गत रहेको वित्तीय जानकारी इकाइलाई छुट्टै स्वतन्त्र इकाइका रूपमा विकास गर्ने व्यवस्था गरेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन अनुसार मुद्रा निर्मलीकरणको मुख्य आधार भुक्तानी प्रणालीसँग प्रत्यक्ष सम्बन्धित हुने भएकाले यस क्षेत्रमा राष्ट्र बैंकको भूमिका अत्यन्तै महत्वपूर्ण र संवेदनशील रहेको छ। नेपाललाई ग्रे लिस्टबाट हटाउन अग्रणी भूमिका निर्वाह गर्न राष्ट्र बैंकलाई सुझाव गोर्खापत्र दैनिकले खबर बनाएको छ। आगामी फागुन 21 लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको सुरक्षार्थ 1,36,000 म्यादी अस्थायी प्रहरी भर्ना गरिने भएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 कार्ययोजना अनुसार प्रहरी प्रधान कार्यालयले निर्वाचन सुरक्षार्थ आवश्यक जनशक्ति पदपूर्तिका लागि म्यादी प्रहरी भर्ना कार्यविधि तयार गरी स्वीकृतिका लागि गृह मन्त्रालय समक्ष पेश गर्ने तयारी गरेको छ। कार्यविधिको मस्यौदामा निर्वाचन सुरक्षार्थ 40 दिनका लागि 1,36,811 जना म्यादी प्रहरी भर्ना गर्ने तयारी गरिएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्रेले निर्वाचन सुरक्षार्थ नेपाल प्रहरीबाट 77,077 जना प्रत्यक्ष रूपमा परिचालन हुने र थप अपुग जनशक्ति 1,36,000 म्यादी प्रहरी भर्ना गर्ने गरी गृह कार्य भइरहेको बताउनुभयो। निर्वाचन अघि, निर्वाचनको अवधि र निर्वाचन पछि गरी परिचालन हुने म्यादी प्रहरीका लागि प्रहरीको सिपाही सरहको तलब सुविधा, भौगोलिक अवस्था अनुसार पोशाक, दैनिक राशन तथा खाजा भत्ता र भ्रमण भत्ता समेत उपलब्ध गराइने भएको छ। निर्वाचन सुरक्षा योजना तयार, 40 दिनका लागि 1,36,000 अस्थायी प्रहरी, निर्वाचन अघि, निर्वाचनको अवधि र निर्वाचन पछिको सुरक्षा अवस्थाबारे छलफल गरी सोही अनुसारको सुरक्षा तयारी तथा रणनीति अपनाउने निर्णय गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। नेपाल चीन उत्तरी कोरोला नाका पूर्ण रूपमा सञ्चालनमा आएपछि विगत दुई वर्षदेखि माथिल्लो मुस्ताङका स्थानीयले रोजगारी प्राप्त गरेका छन्। कोरोला नाकास्थित नेपालतर्फको 10 गजा क्षेत्र र कोरोलास्थित चीनतर्फ लिजी बजारमा माथिल्लो मुस्ताङीले व्यापार व्यवसाय सञ्चालन गरिरहेका छन्। यो नाका 2080 कार्तिक 27 गतेदेखि खुला गरिएको थियो। त्यसअघि माथिल्लो मुस्ताङका नागरिकहरू कृषि, पशुपालन र घरायसी कामधन्दामा सीमित थिए। सो नाका माथिल्लो मुस्ताङका नागरिकहरूका लागि मात्रै खुला हुँदै आएकामा सरकारले अन्तर्देशीय व्यापारिक मार्गको रूपमा गत 30 भदौमा पूर्ण रूपमा खुला गरेको हो। कारोबार दैनिकको खबर हो यो। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने शंकर भण्डारीलाई धेरै धन्यवाद दिँदै म श्रेया नेपाल पनि बिदा हुन्छु। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।